बिस्मिल्लाह रहमान रहीम, दुरूद और सलाम हो मोहम्मद और आले मोहम्मद पर। नाज़रीन अस्सलामु अलैकुम, नसीम ज़िंदगी लेकर आपकी खिदमत में और आपके घरों में हाजिर हैं। हमारा सलाम कबूल कीजिए।
मैं भी सलाम अर्ज करता हूँ आपकी खिदमत में भी, अपने प्यारे प्यारे नाज़रीन की खिदमत में भी। जी बिल्कुल, मज़ेदार सा प्रोग्राम है आपका, अपना प्रोग्राम है और इस हफ्ते का मौजू भी बड़ा अहम हमारा चल रहा है और वो माह शाबान के फजाइल और उसकी बरकात के बारे में हम लोग गुफ्तगू कर रहे हैं। तो इस मौजू में हमारा साथ दें, पूरा हफ्ते ही बारह मौजू चलेगा और प्रोग्राम का बाकायदा आगाज करेंगे किस चीज के साथ हम लोग?
हमेशा की तरह एक फरमान के साथ। ये फरमान मुलायजा फरमाइए, उसके बाद आपकी खिदमत में हाजिर होंगे, अमल करने की कोशिश करेंगे।
हुजूर अकरम सल्लल्लाहु अलैहि वाले वसल्लम का इरशाद है, बेशक तुम अपने माल के जरिए लोगों को राजी नहीं कर सकते, लिहाजा उनसे खुश अखलाकी और खंदा पेशानी के साथ पेश आया करो।
जी नाज़रीन, हम लोगों ने हफ्ते के मौजू के हवाले से, जैसा खुर्रम ने कहा, मुख्तलिफ पहलुओं पे उसके गुफ्तगू की आप लोगों से। हम लोगों ने मुख्तलिफ मेहमानों को भी अब तक बुलाया है, वैसे तीसरा दिन है लेकिन दो तीन दिन में ही अच्छे खासे मौजूआत पे हम लोगों की
मुख्तलिफ ज़ावियों
से कोशिश कर रहे हैं डालने की और इंशाल्लाह हफ्ते के आखिर तक भी इस मौजू पर रोशनी डालते रहेंगे। आज भी हम लोगों ने बुलाया है इस सिलसिले में मौलाना जलाल हैदर नकवी साहब को।
इंशाल्लाह जी बिल्कुल, दिल्ली स्टूडियो से हमें ज्वाइन करेंगे, जबरदस्त। और बिल्कुल हफ्ते के मौजू के सिलसिले में बात करेंगे। हमारे साथ यहाँ पर स्टूडियो में इंशाल्लाह तशरीफ लाएंगे डॉक्टर दीपन जान घोष, और नैनो टेक्नोलॉजी की तालीम हासिल करें तेहरान यूनिवर्सिटी ऑफ मेडिकल साइंसेज से। और डॉक्टर साहब बात करेंगे हमारे साथ हाइड्रोजेल क्या है और उसको आजकल दवाइयों के तौर पे दवाइयों में इस्तेमाल किया जा रहा है, कैसे इस्तेमाल किया जा रहा है, क्यों इस्तेमाल किया जा रहा है, क्या फायदा है, क्या नुकसान है,
दवाओं को उसके जरिए इस्तेमाल किया जा रहा है।
बिल्कुल,
ये बहुत ही पेचीदा चीज है, कल मैं देख रहा था इंटरनेट पर, काफी पेचीदा है लेकिन इंशाल्लाह डॉक्टर साहब,
बिल्कुल डॉक्टर साहब डॉक्टर दीपन जान घोष जो है वो इसके बारे में हमें बताएंगे, तो वो भी हमारा जो है हिस्सा देखना मत भूलिएगा। और उसके साथ साथ हसन भी कुछ मजेदार चीजें आप लोगों के लिए लेके आए।
बिल्कुल, आप लोग सुबह कुछ जागते हैं, यकीनन सभी जागते हैं, लेकिन मसला ये होता है कि कैसे आदमी जागे, खुसूसन बास घड़ियों के बारे में अगर याद हो, आपको बताया था कि वो जो है वो आप अलार्म लगाइए वो कहीं के कहीं निकल जाते हैं, अब आपको सुबह को उठ के ढूंढना है। लेकिन एक और भी बेहतर तरीका है जागने का, इंशाल्लाह वो मैं आपको बताऊंगा।
जबरदस्त,
अभी साथ में चले वर्जिश करें।
जी वर्जिश करें, लेकिन वर्जिश पहले मैं बताता चलूं कि हम प्रोग्राम में हमारा साथ दें, वाइबर व्हाट्सएप facebook.com/SUT Morning Show, और उसके अलावा हमारे जो स्टूडियो के फोन नंबर्स हैं वो भी आप लोग थोड़ी देर में मुलायजा फरमाएंगे
इंशाल्लाह। तो अभी चलें साथ में वर्जिश करें और आप लोग थोड़े मनाजिर से और हम लोग की वर्जिश से महसूस होइए और फिर उसके बाद आपकी खिदमत में हाजिर होंगे।
नाज़रीन, प्रोग्राम ईरान की सैर में आपका एक बार फिर खैर मकदम है। तो आप इस वक्त हमारे साथ बेहद खूबसूरत जजीरे कीश में हैं, जो ईरान के जुनूबी तरीन इलाके बंदर अब्बास के नजदीक है। मैं इस वक्त साहिल समंदर पर खड़ा हूं, जहां पर मैं बराह रास्त सूरज की किरणों की जद में हूं। آپ یہاں پر ایک معمولی کشتی کرائے پر لے کر سمندر میں گھومیے یا کسی ایسی کشتی میں بھی سوار ہو سکتے ہیں جس کا پیندا یا نیچے کا حصہ شیشے کا ہوتا ہے. ان سے آپ نیچے سمندر میں تیرتی ہوئی مچھلیوں کو واضح طور پر دیکھ سکتے ہیں. اگر آپ واٹر اسکیئنگ یا غواصی کے شوقین ہیں تو اس جزیرے میں آئیے جہاں تمام سہولتیں آپ کے لیے مہیا ہیں. آئیے اور آ کر ان کا فائدہ اٹھائیے. جزیرہ کیش میں آنے کا بہترین موسم ستمبر کے اواخر یا اکتوبر کے اوائل میں ہے جب یہاں کا موسم مناسب اور خوشگوار ہوتا ہے. تو ہمارا مشورہ یہی ہے کہ اگر آپ ایران اور خاص طور پر جزیرہ کیش آنا چاہتے ہیں تو ستمبر کے اواخر یا اکتوبر کے مہینے میں آئیے تاکہ آپ یہاں کی ہر چیز کا بخوبی لطف اٹھا سکیں. آپ یہاں کے ساحل پر بھی جا سکتے ہیں, سمندر میں بھی جا سکتے ہیں, خوبصورت پارکوں میں بھی جا سکتے ہیں اور برڈ سینکچری میں بھی جا سکتے ہیں. اور میں آپ کو یقین دلاتا ہوں کہ آپ کا وقت بہت اچھا گزرے گا. ناظرین, آپ ہمارے ساتھ پروگرام ایران کی سیر دیکھ رہے ہیں. آپ نے اس جزیرے کے مختلف حصوں کی سیر کی اور یقیناً آپ نے لطف اٹھایا ہوگا, لیکن میں آپ سب کی توجہ ایک اور اہم چیز کی طرف مبذول کرانا چاہتا ہوں, اور وہ یہ کہ کوئی سیاح یا ایک عام آدمی جب دنیا کے کسی ملک میں جاتا ہے تو جو چند چیزیں اس کے لیے سب سے زیادہ اہمیت کی حامل ہوتی ہیں وہ وہاں پر امن و سکون اور سیکیورٹی اور سہولتوں کا فراہم ہونا ہے. کیش میں صفائی ستھرائی تو خیر بے انتہا ہے, لیکن اس کے علاوہ یہاں کے شہری قوانین اس قدر منظم ہیں کہ ان کی وجہ سے یہاں کی سیکیورٹی بے مثال ہے. اسی لیے اس جزیرے میں آپ بغیر کسی تردد و پریشانی کے ہر جگہ بے فکر ہو کر گھوم سکتے ہیں. رات کو کھانا کھا کر اگر آپ ٹہلنا چاہیں تو باہر فٹ پاتھ پر نکل کر مختلف مناظر سے لطف اندوز ہوں یا پارک میں چلے جائیں اور بالکل بے فکر ہو کر گھومیں پھریں. کیش میں آنے کے بعد آپ ہوٹل سے نکل کر باہر کی پاک صاف ہوا اور ایسے مناظر سے لطف اٹھا سکتے ہیں جو صرف کیش سے مخصوص ہے. فٹ پاتھ پر چلتے چلتے اگر کوئی تھک جائے تو جگہ جگہ لگے ہوئے بینچوں پر بیٹھ کر تھکن دور کر سکتا ہے. تو میرے کہنے کا مقصد یہ ہے کہ اگر آپ کیش میں آئیں تو آپ کو کسی طرح کی کوئی فکر نہیں ہوگی. یہی وجہ ہے کہ بہت سارے لوگ, خاص طور پر جن کے بچے ہوتے ہیں, یہاں پر آنے کے بعد ہوٹل میں کمرہ لیتے ہیں اور پھر باہر نکل پڑتے ہیں. اس کے ساحل پر, اس جزیرے کے ساحل پر گھومنا بھی بہت مزیدار ہے کیونکہ ساحل کی نرم ریت پر بچوں کو کافی مزہ آتا ہے اور آپ بچوں کو دور سے بیٹھ کر مزے لیتے ہوئے دیکھ سکتے ہیں. آپ کو کچھ کرنے کی ضرورت نہیں ہے, آپ کیش آئیے اور اپنے بچوں کو ساحل پر چھوڑ دیجیے, وہ خود مزے لیں گے. ناظرین, پروگرام میں ہمارے ساتھ رہیے, ہم آپ کو اس جزیرے کے مختلف مقامات کی سیر کرائیں گے.
جی ناظرین, آپ لوگوں نے ورزش دیکھی, وہاں پیچھے جھاڑیوں میں کوئی کچھ لوگ ورزش کر رہے تھے, وہ ہم لوگ دکھانے کی کوشش کر رہے تھے. بہرحال آپ لوگوں نے کیش کے مناظر دیکھے. آپ سے معذرت خواہ ہیں اس لیے کہ بہرحال بعض وقت اچانک یہ کمپیوٹر سسٹم ہوتا ہے, پورا ہینگ کر جاتا ہے,
ورزش
انسان ہینگ کر جاتا ہے, وہ تو کمپیوٹر.
میں نے کہا ورزش کرنے والے جو ہے کبھی کبھار بھاگ جاتے ہیں ٹائم پہ, جیسے ٹائم ہوتا ہے ان کا ورزش کرنے کا. تو
بہرحال ان شاء اللہ کہ آپ لوگوں کو کیش کے کچھ مناظر آپ لوگوں کی خدمت میں پیش کیے. کیش جزیرہ جو ہے ایران کے جنوبی علاقے میں واقع ہے, خلیج فارس میں. تو وہاں بہت ہی خوبصورت جزیرہ ہے اور کورل ریفس جسے کہا جاتا ہے وہاں پہ بہت خوبصورت ہیں, بے انتہا خوبصورت ہیں, شاپنگ کے مراکز ہیں, خوبصورت سڑکیں ہیں, یہ سب بہرحال
بالکل ایسا ہی ہے. اور اکثر جو ہے ایرانی جو ہے وہاں پر جب چھٹیاں وغیرہ ہوتی ہیں تو وہاں سے ایسے پارٹی کے لیے بھی جاتے ہیں اکثر. تو بہرحال ہم نے آپ کی اس کو سیر کروائی, اب جو ہے ہم لوگ چلیں گے آپ لوگوں کو سیر کروائیں گے دہلی اسٹوڈیو کی,
جہاں پر موجود ہیں ہمارے عزیز مہمان مولانا جلال حیدر نقوی صاحب. نقوی صاحب آپ کی خدمت میں سلام عرض کرتا ہوں, خوش آمدید کہتا ہوں پروگرام میں, اور آپ سے گزارش کرتا ہوں کہ ہفتے کے موضوع کے حوالے سے ہمارے ناظرین کو معلومات فراہم کریے, یعنی ماہ مبارک کے شعبان کی فضیلتوں کے حوالے سے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ ناظرین, اور سحر اردو ٹی وی کے تمام کارکنان, خاص طور سے حسن بھائی خرم صاحب, بہت ہی اہم موضوع پر آپ نے ہمیں یہاں پر اپنی اسٹوڈیو میں بلایا, میرے لیے بہت فخر کا مقام ہے, کیونکہ ماہ مبارک شعبان یقیناً بڑی عظمتوں اور فضیلتوں کا مہینہ ہے, کیونکہ یہ مہینہ ایک ایسی عظیم شخصیت سے مخصوص ہے کہ جن کے صدقے میں پوری کائنات خلق ہوئی ہے. ماہ رجب مبارک کے لیے احادیث میں معصومین علیہ الصلوۃ والسلام سے یہ بات ہے کہ ماہ رجب مولا کائنات علی ابن ابی طالب علیہ السلام کا مہینہ ہے, اور ماہ شعبان خود حضور سرور کائنات نے اپنے آپ سے مخصوص کیا ہے, یہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا مہینہ ہے, اور اس مہینے کی بڑی فضیلتیں ہیں. اور جیسا کہ اس کے بعد جو فوراً مہینہ ہے وہ رمضان المبارک ہے, جو شہر اللہ ہے اور اللہ سے مخصوص ہے, اللہ کا مہینہ ہے. میں یہیں سے اپنی بات کو شروع کرنا چاہوں گا, اور سحر اردو ٹی وی کے ناظرین کو جو پیغام میں دینا چاہوں گا وہ یہ ہے کہ ماہ شعبان در حقیقت مقدمہ ہے ماہ مبارک رمضان کا. رمضان المبارک کا آغاز ابھی جب ہوگا تو اس کے لیے بہت ضروری ہے کہ اس عظیم مہینے کے لیے ہم پہلے سے تیار ہوں, خود سازی کریں, تیاری کریں, آمادگی کریں. تو یہی وجہ ہے کہ ماہ مبارک شعبان کے جو اعمال ہیں, جو فضیلتیں ہیں, جب ہم ان کو غور کرتے ہیں اور دیکھتے ہیں تو وہ یقیناً ماہ مبارک رمضان سے اس طریقے سے متصل اور وصل نظر آتی ہیں کہ ہمیں اس کی عظمتوں اور فضیلتوں کا بخوبی اندازہ ہوتا ہے. آپ دیکھیں کہ ماہ مبارک شعبان میں سب سے زیادہ جس بات کی طرف توجہ دلائی گئی ہے اور جس بات کی طرف اشارہ کیا گیا ہے وہ ہے ماہ مبارک رمضان میں روزہ, ماہ مبارک شعبان میں روزے رکھنے کی فضیلت. حضور سرور کائنات کی احادیث ہیں کہ اس مہینے میں زیادہ سے زیادہ روزے رکھے جائیں, جیسا کہ بہت سی روایات میں موجود بھی ہے کہ میدان حشر میں حشر کے دن بہت سے ایسے چہرے ہوں گے جو بہت زیادہ چمک رہے ہوں گے, اور اہل محشر وہاں پہ بڑے تعجب کے ساتھ یہ معلوم کریں گے کہ آخر یہ افراد کون ہیں جن کے چہرے اتنے نورانی اور اتنے زیادہ چمک رہے ہیں. تو پھر بتایا جائے گا کہ یہ وہ افراد ہیں جو شعبان میں روزہ رکھتے تھے. در حقیقت شعبان خود سازی کا مہینہ ہے, خود کو آمادہ کرنے کا مہینہ ہے ماہ مبارک رمضان کے لیے, اور اس طریقے سے خود کو آمادہ کرنا ہے کہ ہم اس زمینے کو فراہم کر لیں پوری طریقے سے کہ ابدیت کی منزلوں کو حاصل کر لیں, تاکہ جب کل ماہ مبارک رمضان شروع ہو تو وہ اس مقدمے کو, اس مقدمہ سازی کو انجام دے چکا ہو کہ پروردگار کی بارگاہ میں جو احکام ہیں انہیں بخوبی انجام دے. یہ بہت سے اسکالرس نے اس بات کی طرف میں دیکھ رہا تھا اشارہ کیا کہ ماہ مبارک رمضان کے لیے آمادگی کے لیے بہترین ہے ماہ مبارک شعبان. ایک اور بہت اہم پہلو ہے اس کا جو میں آپ کے سامنے عرض کرنا چاہتا ہوں, وہ ہے ماہ مبارک کے شعبان میں آپ نے غور کیا ہوگا کہ بہت سی معصومین علیہ الصلوۃ والسلام کی ولادت کی تاریخیں ہیں, ان تمام تاریخوں میں آپ نے محسوس کیا کہ معصومین حضرت امام حسین علیہ السلام ہیں, اس کے علاوہ خود حضرت ولی عصر اجل اللہ تعالی فرجہ الشریف ہیں, اور یہ بڑی اہم فضیلت یہ ہے اور بہت اہم پہلو یہ ہے کہ اس مہینے میں کسی نبی ولی یا معصوم کی کوئی شہادت یا وفات کی تاریخ نہیں ہے. مکمل ایک طریقے سے اگر دیکھا جائے تو مسرتوں, فضیلتوں اور خوشیوں کا مہینہ ہے, جس کے اندر بڑی تاکید کی گئی ہے, بہت زیادہ تاکید کی گئی ہے وہ اس بات کی کہ آپ زیادہ سے زیادہ اعمال کریں, دعائیں پڑھیں, اور خاص طور سے نیمہ شعبان کی طرف میں اشارہ کرنا چاہوں گا کہ شب نیمہ شعبان, روزے نیمہ شعبان کے لیے بہت سے اعمال ہیں جو وارد ہوئے ہیں احادیث میں اور روایات میں, ان کی طرف بھی جو توجہ دی گئی ہے وہ یہی ہے کہ آپ نمازیں پڑھیں, تمام شب جاگیں, اور اس میں زیادہ سے زیادہ دعائیں پڑھیں جو وارد ہوئی ہیں, دعائیں کمیل ہے اور دوسری ایسی دعائیں ہیں کہ جو بہت زیادہ فضیلت رکھتی ہیں. استغفار کریں زیادہ سے زیادہ اس مہینے میں. خود میں آج صبح دیکھ رہا تھا اس سلسلے میں تو امام رضا علیہ السلام, امام جعفر صادق علیہ السلام کی جو احادیث ہیں حضور سرور کائنات سے مروی ہیں, ان میں اسی طرف اشارہ کیا گیا ہے کہ زیادہ سے زیادہ استغفار کریں, زیادہ سے زیادہ صدقہ دیں, زیادہ سے زیادہ ذکر کریں, قرآن کریم کی تلاوت کریں, اور زیادہ سے زیادہ اس مہینے میں روزہ رکھیں, اس لیے کہ روزے کی اس مہینے میں بڑی فضیلت ہے. اور یہ بہت ہی مبارک اور مسعود مہینہ ہے اس اعتبار سے بھی کہ جس کے انتظار میں یہ ساری کائنات ہے اور جس کے انتظار میں ہم زندگی گزار رہے ہیں, وہ امام مہدی علیہ الصلوۃ والسلام کی ولادت کا مہینہ اسی تاریخ میں. اور نیمہ شعبان سے بالکل متصل ہے, 15 شعبان اور 14 شعبان کی یہ دو اہم تاریخیں ہیں جو بہت جلد آپ کو ابھی آپ کی قسمت میں ہیں, نصیب ہونے والی ہیں. ان دونوں تاریخوں کو بالکل فراموش نہ کریں. میں یہ پیغام سحر اردو ٹی وی کے ذریعے آپ تک, ناظرین تک پہنچانا چاہتا ہوں. بہت اہم مبارک دن ہیں دونوں انسان کی زندگی میں. ان دونوں دن کو آپ حاصل کریں, زیادہ سے زیادہ اس میں اعمال کریں, تلاوت قرآن کریں, روزہ رکھیں. دونوں دن کے روزوں کی بڑی فضیلت ہے. آپ نیمہ شعبان کے متعلق بہت ساری چیزیں ہیں جو رسم و رواج کے طور پہ ہمارے یہاں پائی جاتی ہیں, اور ہم بجائے اعمال کے اور تلاوت کلام کے, کلام پاک کے, ان رسموں کی طرف زیادہ متوجہ ہو جاتے ہیں, خاص طور سے ہندوستان اور پاکستان کے اندر. تو ہمیں ان رسموں اور رواج سے تھوڑا سا ہٹ کے اس طرف توجہ دینا ہے کہ اعمال ماہ مبارک یہ شعبان اور نیمہ شعبان میں زیادہ سے زیادہ وقت گزاریں, ہم عبادت میں زیادہ وقت گزاریں.
بہت بہت شکریہ مولانا صاحب, بہت بہت شکریہ.
جو ایک اور اہم بات آپ حضرات کی خدمت میں یہاں سے اس موضوع پر عرض کرنا چاہتا ہوں, وہ یہ ہے کہ ماہ مبارک شعبان کی تمام تر فضیلتیں,
مولانا صاحب آپ کا شکریہ ادا کرتا ہوں کہ وقت ہم لوگوں کے پاس معاف کی جگہ بالکل نہیں ہے اور محدود ہے وقت, تقریباً صرف ہم لوگ 20 منٹ بچے ہیں پروگرام ختم ہونے میں. آپ کا شکریہ ادا کرتا ہوں. بہرحال آپ کی گفتگو سے ہم لوگوں نے بہت زیادہ استفادہ کیا ہے, یقین ہمارے ناظرین کو بھی پسند آئی ہوگی آپ کی گفتگو, اور وہ لوگ بھی بھرپور استفادہ انشاءاللہ کریں گے آپ کی گفتگو سے. خرم میں
انشاءاللہ
ایک بہت ہی اہم نقطے کی جانب اشارہ کیا, وہ یہ کہ یہ دراصل ایک پیش خیمہ ہے ماہ مبارک شعبان, ماہ رمضان کے لیے.
صحیح.
اور اس میں ہم لوگوں کو 2 ہفتے قبل میں گیا ہوا تھا, یہاں پہ مقابلے ہو رہے تھے تہران کے بین الاقوامی قرآنی مقابلے تھے.
ٹھیک.
اس میں جتنے لوگوں سے گفتگو ہوئی, مختلف ممالک کے جو قاری تھے, حافظ تھے, ان سے گفتگو ہوئی, تو ان سب سے جو بات ہوئی تو انہوں نے سب نے کہا کہ ہم لوگ پہلے چھوٹے مراحل سے ہم لوگوں نے شروع کیا, فلاں چھوٹے مقابلے میں صوبائی یا اپنے شہر کے یا اپنے دیہ کے اس میں ہم نے مقابلے کیے, پھر اس کے بعد آگے بڑھے, پھر ملکی سطح پر ہوئے, پھر بین الاقوامی سطح پر.
صحیح.
روزے بھی اسی طرح ہیں. ماہ مبارک رمضان بالکل. میں جب ماہ قرآن ہے, ماہ بہار قرآن کہا جاتا ہے, تو یقیناً اس بہار میں داخل ہونے کے لیے ہم لوگوں کو خود کو تیار کرنا ہوگا. تو ابھی سے اگر جیسا کہ مولانا صاحب نے کہا قرآن پڑھنا شروع بالکل. کر دیں, یا اس کے علاوہ کہاں گیا کیمرہ
جی.
اور یا ہم لوگ روزے ابھی سے رکھنا شروع کر دیں, تو صرف اور صرف خود کو تیار کر رہے ہیں اس عظیم مہینے کے لیے. انشاءاللہ کہ اس میں ہم لوگ کامیاب رہیں.
بالکل ایسا ہی ہے. اور یہاں پر ہم لوگ لیں گے ایک مختصر وقفہ. جی ایک وقفہ لیتے ہیں اور اس کے بعد آپ لوگ خدمت میں حاضر ہوں گے. ہمارے ساتھ رہیے گا.
جی ناظرین انشاءاللہ آپ لوگوں سے رابطے میں رہیں گے. ابھی ویسے ہم آف لائن ہیں واٹس ایپ پہ, لیکن آپ لوگوں کے پیغامات آپ لوگوں کے اور آپ لوگوں کے میسیجز انشاءاللہ ہم پڑھیں گے ابھی, اور دیکھیں گے آپ لوگوں نے لکھا کیا ہے ہمارے پروگرام کے بارے میں, برائی اچھا ہم لوگ انشاءاللہ ضرور اس پر توجہ دیں گے. چلتے ہیں خرم بھائی کی طرف.
بہت شکریہ حسن جی. ہمارے ساتھ ناظرین یہاں پر اسٹوڈیو میں ڈاکٹر دیپنجان گھوش تشریف لا چکے ہیں, اور جیسے کہ میں نے پہلے بھی آپ کو بتایا نینو ٹیکنالوجی کی تعلیم ڈاکٹر صاحب حاصل کر رہے ہیں, اور ہماری آج گفتگو کا موضوع رہے گا ہائیڈرو جیل اور اس کو دوائی کے طور پر استعمال کرنا. ڈاکٹر صاحب سے ملاقات کریں گے اور پوچھیں گے یہ ہائیڈرو جیل ہوتی کیا. سلام عرض کرتا ہوں ڈاکٹر صاحب, کیسے ہیں؟
صحیح
ڈاکٹر صاحب, شکریہ ٹائم نکالا آپ نے ہمارے پروگرام کے لیے. ڈاکٹر صاحب بات کچھ یہاں سے شروع کرتے ہیں, جیسے کہ جو آج کل دوائی ڈرگ ڈیلیوری سسٹم جو ہمارا چل رہا ہے, یعنی ایک دوائی کو ایک خاص جگہ تک پہنچانا, اس پہلے بھی بہت بار آپ بات کر چکے ہیں, اور بڑی ایک اہمیت کی حامل یہ موضوع ہے کہ ایک دوائی کو ٹارگٹ سیل, ٹارگٹ جگہ, ٹارگٹ آرگن, ٹارگٹ پلیس پہ پہنچانا, یہ آج کل کیا سسٹم ہم چلا رہے ہیں, یعنی ڈرگ ڈیلیوری سسٹم ہمارا کس چیز پہ بیس ہے؟
ابھی تک جو سب سے پہلے کہوں گا کہ ابھی تک جو کنونشنل سسٹم ہے وہ ہم جو جانتے ہیں ڈیلیوری سسٹم میں, وہ آتے ہیں ٹیبلٹ, کیپسولز, آئنمنٹس, کریمز, آئی ڈراپس.
ٹھیک ہے,
اس میں یہ ہوتے کیمیکل فارمولیشن جس میں ڈرگ مالیکولس رہتے ہیں, اور جو ہم یا تو لائک کھاتے ہیں یا پھر ٹروپیکل لائک اسکن کے اوپر جس کو اپلائی کرنا ہے, یا پھر ڈراپ کے طریقے پہ یوز کرتے ہیں,
آنکھ میں ڈال دیا, کان میں ڈال دیا.
تو اس میں ایک پرابلم یہ کہ اس کے سائٹ تک پہنچنا, کہ ہم لوگ جتنا دوائی لیتے ہیں اس کا کچھ ہی پرسینٹ اویلیبل ہوتا ہے اس سائٹ پہ.
ٹھیک ہے,
تو اس کا پورا فائدہ ہم لوگ کو نہیں ملتا ہے.
ٹھیک ہے,
سیکنڈ یہ ہے کہ یہ جو ڈرگز ہے یہ ایک کمپلیٹ ریزرویئر نہیں ہے, لائک ہمیں بار بار, لائک آپ کو پتا ہوگا ایک پیشنٹ کو ایک دوائی دن میں دو دفعہ تین دفعہ لینا پڑتا ہے, تو یہ ملٹیپل ڈوز ہوتے ہیں, تو یہ ایک پرابلم ہے.
ٹھیک ہے,
اور اس کے پہلے جیسے میں یہاں پہ اس پروڈکٹ کہا ہو کہ ایک اور طریقہ جو آج کل یوز ہو رہا ہے وہ ہے نینو پارٹیکل بیس ڈرگ ڈلیوری.
ٹھیک ہے,
نینو پارٹیکل بیس ڈرگ ڈلیوری میں کیا فائدہ ہو کہ جو فرسٹ پوائنٹ میں نے کہا کہ ٹارگیٹ سائٹ تک پہنچنا, اس کو ہم لوگ سالو کر چکے ہیں لیب اسکیل میں. ابھی تک کلینکل اسٹیجز میں کچھ جگہ تک ہم لوگ اسے سالو کیے.
ٹھیک ہے,
کہ باڈی کے اندر سیل تک یا اس ٹیشو تک یا اس ریجن تک ہم ڈرگ کو پہنچے.
ٹھیک ہے,
پر جو دوسرا پرابلم وہ ابھی تک رہا ہے کہ ملٹیپل ڈوز, ملٹیپل ڈوز شاید ہمارے لیے صحیح ہے, پر سوچیے ایک بچے یا پھر ایک جو برا آدمی ہو جس سے 60-70+ ایج ہو, ان لوگوں کے لیے یاد رکھنا کہ مجھے کب کب دوائی لینا ہے, کس وقت پہ لینا ہے, کتنے ڈوز کتنے بار لینا ہے, وہ ایک پرابلم ہے.
صحیح ہے,
تو ہم لوگ ابھی شفٹ کریں ہائیڈرو جیل کے, اور کہ یہ ایک ٹائپ آف ڈرگ ڈیلیوری سسٹم ہے جس سے ہم باڈی کے اندر ڈرگ کی ریزرویئر بنا سکتے ہیں. ایک ڈرگ ایک اماؤنٹ میں ہم لوگ باڈی کے اندر رکھیں گے, اور باہر سے جب سٹیمولی ہو یا باڈی کے اندر جب چینجز ہو, جیسے پی ایچ یا جو ابھی میں بعد میں کہوں گا, جب یہ چینجز ہو تب اس سٹرکچر سے ڈرگ ریلیز ہوگا. باڈی کو جب ڈرگ چاہیے تبھی وہ ڈرگ ہمیں ملے گا.
بہت شکریہ دیپنجن. یہاں پر تھوڑا سا اور ہم تھوڑا سا پیچھے جائیں گے, دوبارہ بات کو آگے چلائیں گے. آپ نے بتایا کہ ابھی تک جو ہمارا سسٹم چل رہا ہے وہ اس لیول تک ہم پہنچ گئے ہیں کہ ہم ٹارگیٹ سیل تک دوائی کو ٹھیک طریقے سے پہنچا رہے ہیں نینو پارٹیکلز کے ذریعے, جو آپ نے پچھلے پروگرام میں بڑے واضح طور پہ جو ہے اس کی وضاحت کی تھی کہ نینو پارٹیکل ہمارے پاس ہیں جو دوائی کو اب صحیح جگہ تک تو پہنچا دیتے ہیں, یعنی اگر کینسر سیل ہے وہ وہاں تک اس کو پہنچا دیتے ہیں. اچھا, اب جو مسئلہ آ گیا تھا وہ یہ تھا کہ اگر آپ نے ایک شخص کو دو بار, تین بار, دس بار دوائی دینی ہے, وہ اس کا مسئلہ جو ہے ہائیڈرو جیل ہمارا حل کرے.
ہائیڈرو جیل ایک طریقہ ہے جس سے ہم وہ مسئلہ کو حل کر سکتے ہیں.
ٹھیک ہے, زبردست گفتگو آگے آپ کے ساتھ بڑھائیں گے دیپنجان گھوش. بہت اہم موضوع آپ لے کے آئے ہیں کہ میرے خیال میں موضوع کے ساتھ ساتھ یہ ایک حل ہے کہ کیسے جو ہے بہتر طریقے سے دوائی کو پہنچایا جا سکتا ہے. گفتگو آگے چلے گی ہائیڈرو جیلز کے بارے میں, لیکن یہاں پر ہم لوگ چلیں گے حسن کے پاس, اس کے بعد آپ لوگوں کی خدمت میں حاضر ہوں گے. جی حسن,
بہت بہت شکریہ خرم. ابھی ہم لوگ چلیں گے, ایک وقفہ لیں گے اور پھر آپ کی خدمت میں حاضر ہوں گے. ہمارے ساتھ رہیے گا. جی ناظرین آپ لوگ دیکھ رہے ہیں پروگرام نسیم زندگی, ہر روز صبح یہ پروگرام 7:30 بجے تہران کے وقت کے مطابق, پاکستان کے وقت کے مطابق 8 بجے اور ہندوستان کے وقت کے مطابق 8:30 بجے آپ کی خدمت میں پیش کیا جاتا ہے. اور ابھی واپس چلتے ہیں خرم بھائی کی طرف.
بہت شکریہ حسن. دیپن جان گوش ہمارے ساتھ یہاں پر موجود ہیں اور ہماری گفتگو چل رہی ہے ہائیڈروجل کے بارے میں, اور ابھی تک ڈاکٹر صاحب نے ہمیں یہ بتایا ہے کہ ہائیڈروجل کو ہم استعمال کر سکتے ہیں دوائی کو بدن میں صحیح جگہ پر صحیح اماؤنٹ میں, اور اگر چند بار اس دوائی کی ضرورت ہو تو اس سلسلے میں بھی ہائیڈروجل کا استعمال کیا جا سکتا ہے. تفصیلات جو ہے ڈاکٹر صاحب خود دیں گے. جی ڈاکٹر صاحب,
تو جو ہائیڈروجل, پہلے ہم یہ بتاتے ہو کہ ہائیڈروجل ہے تو ہے کیا.
ٹھیک ہے,
ہائیڈروجل پہلے یہ کہوں گا کہ کوئی نینو اسٹرکچر نہیں ہے.
اچھا,
ہائیڈروجل جو ہے مائکرو لیول میں آتا ہے, 10^-6 میٹر, یہ نینو سے بڑھ کے ہے.
اچھا, نینو سے بھی چھوٹا ہے.
نینو سے بڑھ کے نہیں, اوپر نینو سے بڑا ہے.
ٹھیک ہے,
تو اس کا ایڈوانٹیج یہ کہ اس کے اندر جب بڑا ہو تو اس کے پورز بڑھ, تو اس میں نینو پارٹیکلز ڈال سکتے ہیں. تو یہ ڈیزائن کرنے کے لیے ہمارے پاس بہت اس کے ایڈوانٹیجز ہیں.
اچھا,
اب یہ کس سے بنتا ہے؟ جو ہائیڈروجل یہ بایو پالیمر سے بنتے ہیں, چاہے وہ پی وی ہو, کائٹوسن ہو. بایو پالیمر مطلب ایسے پالیمر جو باڈی کے ساتھ بایو کمپیٹیبل ہو, جو ہم باڈی کے اوپر لگا یا پھر باڈی کے اندر بھیجے تو باڈی کو کوئی نقصانات نہیں ہو سکتا ہے, جو باڈی سیف ہو, اسے ہم بایو کمپیٹیبل کہتے ہیں.
ٹھیک ہے, تو یعنی یہ مصنوعی, یہ آرٹیفیشل نہیں ہوتے.
نہیں نہیں,
یعنی یہ کسی نیچرل چیز سے
ہم لوگ کوئی اسے نیچرل پالیمر سے بناتے ہیں. جو موسٹلی باڈی کے اندر جاتے ہیں اسے ہم نیچرل پالیمر سے بناتے
ہیں.
جو اوپر ڈریسنگ کے طور پہ یوز ہوتا ہے اسے ہم سنتھیٹک پالیمر سے بھی بنا سکتے ہیں,
مصنوعی طور پہ فیکٹریز میں کیمیکل کے ذریعے جو پالیمر بنا ہے. ٹھیک, صحیح جی.
تو اب یہ جو ہائیڈروجل ہے, ہائیڈروجل دو طریقے کے ہوتے ہیں, ایک ہے انجیکٹیبل, ایک ہے نان انجیکٹیبل.
ٹھیک ہے,
انجیکٹیبل مطلب کہ جو ہائیڈروجن باڈی کے اندر بھیجتے. آپ سوچئے کہ آپ کے پاس ایک ٹیشو ہے جہاں پہ آپ کے کچھ پرابلمس, یا پھر ایک آرگین میں آپ کا کچھ پرابلم ہے, تو آپ انٹرا مسکولر مسل کے نیچے اس ہائیڈروجن کو انجیکٹ کر دیجیے. ٹھیک ہے, تو وہ جو باڈی کے اندر جا کے وہ جیل بن جاتا ہے, تو ایک جگہ میں وہ سٹور ہو جاتا ہے اور اس کے اندر رکھ پہ ڈرگز ہے.
ٹھیک ہے,
اب جب باڈی کا جب سگنل چینج ہوتا ہے, جیسے پی ایچ ہوتا ہے, پھر آئنک چینجز ہوتے ہیں, تب اس سالڈ جیل سٹرکچر سے آپ کا ڈرگ ریلیز ہوتا ہے.
ٹھیک ہے,
اور اس کے ایک لمٹ ہوتا ہے, جیسے 14 دن 15 دن, اس کے بعد یہ کچھ ڈیگریڈ ہو جاتے ہیں.
ٹھیک ہے,
ہر پالیمر کا ایک ٹائم ہوتا ہے کہ جب وہ ڈیگریڈ کر جائے, تو ہم ایسے ڈیزائن کرتے ہیں باڈی کے اندر وہ رہنا جائے, کہ جب تک ٹریٹمنٹ چاہیے تب تک ٹریٹمنٹ ہو, اس کے بعد ہی اپنے آپ ڈیزالو ہو جائے.
ٹھیک ہے, صحیح.
اور ایک ہے نان انجیکٹیبل. نان انجیکٹیبل موسٹلی یوز ہوتے ہیں جیسے آپ کے باڈی کے اوپر کوئی برن ہو گیا, سیویئر برن.
صحیح,
تو اگر آپ اس کے اوپر, ہم لوگ ابھی جو یوز کرتے ہیں ڈریسنگز یوز کرتے ہیں, تو ڈریسنگز کے طور پر ہائیڈروجل کیوز, ایک پالیمر کی کورنگ.
اچھا,
جس کے اندر جو میں بعد میں کہوں گی, جیسے گروتھ فیکٹرز ہو یا پھر وائٹامنس, جو چیز چاہیے سکن کو ریپیئر کرنے کے لیے, اسے آپ ہائیڈروجل کے اندر کوٹ کیجئے اور اس ریجن کے اوپر اسے موڑ دیجئے.
ٹھیک ہے,
تو وہ سلولی لائک سسٹینڈ ریلیز, لائک دھیرے دھیرے جو بھی ڈرگ کی ریلیز یا پھر ہارمونز کی ریلیز کر کے وہ آپ کو ہیل کرنے میں مدد کرے گا.
اچھا ڈاکٹر صاحب, یہ ہائیڈروجل کا جب نام ہم لیتے ہیں تو ایسے لگتا ہے کوئی ایسی چیز جو پانی سے بنی ہوئی ہے. کیوں ایسا لگتا ہے؟
ہائیڈروجل میں جو کہوں گی, اس کا مین کمپوننٹ ہی واٹر ہے.
اچھا,
جیسے ہم جو بھی پالیمر لیتے ہیں, پالیمر کو جو مکس کرتے ہیں وہ ایکوس بیس میں مکس کرتے ہیں.
ٹھیک ہے,
موسٹلی. پر کچھ کچھ پالیمر ایسے ہوتے ہیں جو ہمیں کچھ پرسینٹ ایسڈ میں مکس کرنا, جیسے ہم لیب میں جب بناتے ہیں, یہ ہمارے جیسے تھیسس میں جب ہم لیب میں کام کرتے ہیں, تو دیکھ کچھ کچھ پالیمر پانی میں پوری طرح سے مل نہیں پاتا ہے.
ٹھیک ہے,
کچھ کچھ پریسیپیٹیٹ یا نیچے رہتا ہے, اب اس میں سمال اماؤنٹ ایسڈ ایڈ کرتے ہیں, پر وہ سیف ہے.
ٹھیک ہے,
تو موسٹلی اس میں واٹر ہوتا ہے, تو اس لیے ہم کہتے ہیں ہائیڈروجل, لائک جو موسٹلی واٹر میں بنا ہوا جو.
ٹھیک ہے, صحیح. اچھا ڈاکٹر صاحب, ابھی آپ نے دو ہمیں چیزیں بتا دی, ایک یہ کہ انجیکٹیبل ہائیڈروجل جو ہے وہ تو ہم اندر دوائی جو بھیجنی ہے, دوسرا یہ کہ جسم کے اوپر. اچھا, یہ جو جسم کے اوپر چوٹیں وغیرہ لگ جاتی ہیں, ان کی ڈریسنگ اور اس کا مسئلہ ہمیشہ رہتا ہے. ڈریسنگ کی دوائی خشک ہو گئی یا پانی لگ گیا, خراب ہو گئی, تو کیا یہ ان مسائل کو حل کر پائے گی یہ ہائیڈروجل؟
آپ نے جو کہا, تو سب سے دو جو بڑے پرابلم دیکھتے ہیں ڈریسنگ کے طور پہ, ایک ہے کہ اس کے اوپر پانی لگ گیا,
بالکل,
یا پھر اس کو ٹائم پہ ٹائم چینج کرنا, یہ ایک مسئلہ ہے. دوسرا ہے کہ جب ہم بینڈیڈ یا پھر کوئی طرح کے جو آرٹیفیشل جو کورنگز لگاتے ہیں, اس میں یہ ہوتا ہے کہ ایئر پاس ہونا, جو لائک انوائرمنٹ کے جو چینجز ہوتی ہے, صحیح سے نہیں ہو پاتا ہے, کیونکہ ہم اوپر سے بلاک کر دیتے
ہیں.
تو اس میں کبھی دیکھا جاتا ہے کہ مائکروبیل انفیکشن ہو جاتے ہیں, اس میں سے دوسرے جو پس اس طرح کے فارمیشن ہے جو ہمیں انفیکشن کی اور لے کے جاتے ہیں. ہائیڈروجل کیا ہے؟ یہ پورس اسٹرکچر ہے جس میں ایئر کا ایکسچینج ہو سکتا ہے.
زبردست.
تو آپ سوچیے, آپ ایک جیل ہے, جو یہ جو پکچر ہے جو میں نے دکھایا, ایک یہاں پہ کٹ ہے آپ کے ہاتھ پہ,
ٹھیک ہے,
اوپر میں جو ٹرانسپیرنٹ چیز دکھ رہا ہے وہ ہائیڈروجل ہے.
زبردست.
آپ کو دیکھ کے پتا لگ رہا ہے کہ آلموسٹ 70-80% ہی واٹر
پانی ہے,
پانی. تو یہ باڈی کے لیے فلی سیف ہے. تو آپ اس کے اوپر کوٹ کر دیجیے,
ٹھیک ہے,
اور اس کو آپ رہنے دیجیے 2-3 دن, جب تک اسے ڈرگ کا افیکٹ رہے, اور یہ دھیرے دھیرے ڈیزالو ہو جائے گا, یا پھر آپ اسے ریموو بھی کر سکتے کیونکہ باڈی کے باہر ہے.
اچھا, آپ ڈاکٹر صاحب, اس ہائیڈروجل کے اندر آپ لوگوں نے کیا ڈالا ہوا ہے؟ एक तो हाइड्रोजेल है उसके अंदर कोई दवाई
हाइड्रोजेल जो पॉलीमर सपोज एक पॉलीमर दो पॉलीमर से स्ट्रक्चर बन उसके अंदर जैसे बर्न के लिए हम लोग कुछ एंटी माइक्रोबियल एजेंट्स यूज करते ताकि जो बर्न या कट है उसमें माइक्रोब्स ग्रो ना करे उसको वॉर्सन ना होने
तो इसका मतलब इसके अंदर दवाई भी है
दवाई भी और हमने कुछ जैसे यूज करते हैं कुछ ग्रोथ फैक्टर्स यूज करते जो स्किन की हील करने की मदद करे तो ड्रग होते हैं कुछ फैक्टर्स होते हैं हीलिंग के और कुछ एंटी माइक्रोबियल एजेंट्स होते हैं ताकि माइक्रोब्स इन्फेक्शन को उस रीजन से वो दूर रखे
ठीक अच्छा डॉक्टर साहब जो इंजेक्टेबल हमारे पास एक कैप्सूल या ओरल मुंह से खाने की कोई हाइड्रोजेल नहीं है हमारे पास
नहीं नहीं हम लोग वैसे क्योंकि अगर जब हम ओरल या कुछ भी दवाई को लेते हैं वो हमारे डाइजेस्टिव सिस्टम से पास होता है
अच्छा।
और वो लीवर में जाके एक मेटाबॉलिज्म होता है उसके बाद हमारे इंटेस्टाइन
तब्दीलियां आ जाएंगी
तो ऐसे हाइड्रोजेल अपनी जगह पे पहुंच नहीं सकते हैं तो जैसे मैं कहा कि इसे हम इंट्रामस्कुलर देते हैं इंजेक्टेबल हाइड्रोजेल की एक बात होती है कि जब वो बाहर हम लोग सीरिंज या लैब में बनाते हैं तब वो लिक्विड में होता है क्योंकि हमारा लैब का टेम्परेचर ऑलमोस्ट 25 डिग्री रूम टेम्परेचर
अच्छा
पर जब हम बॉडी टेम्परेचर आपको पता है कि बॉडी टेम्परेचर 32 डिग्री लाइक 37 डिग्री 35-37 डिग्री होते हैं
इसी रेंज में
तो उस रेंज में जाके वो सॉलिड हो जाता है
अच्छा
तो जब हम इंजेक्ट करते हैं तब वो लिक्विड के तौर पे जाते हैं अब बॉडी में जाके सॉलिड हुआ तो एक जगह पे स्टैटिक है वो मूव नहीं कर रहा है
बिल्कुल
तो फर्स्ट प्रॉब्लम हमने जो कहा कि एरिया बेस्ड डिलीवर तो एरिया आपका फिक्स हो गया तो फर्स्ट प्रॉब्लम सॉल्व
ठीक है
सेकंड है कि उस रीजन में या फिर हाइड्रोजन में आप दवाइयां भेजें आप दवाई की बड़ी लोड भेज सकते हैं
और वो आहिस्ता आहिस्ता डिसॉल्व होगी
कि एक नहीं कि एक बर्स्ट रिलीज नहीं होगा कि आपके लिए कि कोई हानिकारक नहीं है
ठीक है
वो धीरे धीरे सस्टेन रिलीज होगा
ठीक है
तो दोनों प्रॉब्लम आप ऐसे इंजेक्टेबल हाइड्रोजेल सॉल्व कर सकते
तो इसका मतलब डॉक्टर साहब हमारा जो एक मसला होता है कि मसलन किसी शख्स को बार बार ड्रिप लगानी है आपने उससे हम छुटकारा पा सकते हैं किसी को इंजेक्शन लगना है जैसे इंसुलिन का इंजेक्शन है उससे भी यानी फ्यूचर में हम शायद छुटकारा पा सकें कुछ लोगों को ओरल दवाइयां देनी होती हैं वो पेट में उनको हजम नहीं होती पेट खराब हो जाता है हैवी दवाइयां
दूसरे तरीके से जाते हैं
ये इन सारी चीजों को क्या ये कवर कर पाएगा
अभी तो रिसर्च चल रहा है पर शायद कुछ ही दिनों में 5-10 सालों में ये सारे ऐसे जो मुख्तलिफ प्रॉब्लम्स इसको ये सॉल्व कर पाएगा
अच्छा डॉक्टर साहब क्यों हम लोग मुख्तलिफ रस्तों की तरफ जा रहे हैं ड्रग डिलीवरी सिस्टम के लिए अल्टरनेट क्यों ढूंढे जा रहे हैं
हाँ जैसे ये जो पिक्चर में इस पिक्चर को लेकर बात करना चाहिए इसी के में इसका आंसर मिलेगा
ठीक है
कि अभी जो ड्रग डिलीवरी सिस्टम से जो हम लाइक इंजेस्टेबल है जो हम खाते हैं जैसे कैप्सूल हो टैबलेट हो या ड्रॉप हो इसमें क्या होता है हम एक तरह के ड्रग को अंदर भेजते वो जाके डिसॉल्व होते हैं और जगह तक पहुंचता है
अच्छा।
पर इसमें हमारा और कोई कंट्रोल नहीं है लाइक बाहर से हम लोग कोई एक्सटर्नल कंट्रोल अंदर के जो सिग्नल से पीएच है उससे ये ड्रग मॉड्यूलेट होता है पर सोचे कि ऐसे एक हाइड्रोजेल है आपके स्किन में बर्न्स हो या स्किन में आपके कुछ ऊंद आ गए हो आप इस हाइड्रोजेल को ड्रग या फिर ग्रोथ फैक्टर्स या जो से भी कोट करके आप उसके ऊपर लगाओ और एक बात जैसे मैं कहूंगा कि जैसे मैं पहले कह चुका गोल्ड नैनो रॉड्स या फिर गोल्ड नैनो पार्टिकल्स मैं उस बात को लेके आना चाहूंगा
ठीक है
अब हाइड्रोजेल्स में मैंने जो कहा गोल्ड नैनो पार्टिकल्स नैनो रेंज में होते हैं और हाइड्रोजन माइक्रो में होते हैं बड़ा होता है इजिली इसमें नैनो पार्टिकल्स डाल सकते
छोटे छोटे सुराख होंगे उनके नैनो पार्टिकल्स
नैनो पार्टिकल्स डाल दिया
ठीक है
फिर आपने ये हाथ पे लगाया
ठीक है
अभी ये आपको चाहिए कि जैसे जो नैनो पार्टिकल्स है हीट को अब्सॉर्ब करते हैं और ये हीट से ड्रग रिलीज होगा हाइड्रोजेल से
ठीक है
तो आप सोचिए कि दिन में आपको 3 दफा एक ट्रीटमेंट चाहिए जिसमें आपको स्किन को एक लेजर से या लाइट से आपको ट्रीट करना हो
ठीक है
तो आपने क्या किया हाइड्रोजेल के अंदर अपने ड्रग डाला और नैनो पार्टिकल्स डाले तो जब नॉर्मल कंडीशन उसके ऊपर जैसे लाइट ना हो यूवी ना हो तो उसमें से कोई ड्रग बाहर नहीं आएगा
ठीक है
तो अब नॉर्मल कंडीशन में आप आपके डे टू डे काम कर सकते हैं या आप जब रेस्ट टाइम हो
ठीक है
पर जब ट्रीटमेंट चाहिए उसके ऊपर एक्सरे यूवी या कुछ भी लाइट दीजिए
सिर्फ लाइट डालें
हाँ तो अब ये नॉर्मल लाइट ये जो रिसर्च हो रहा है ये हम कर रहे हैं ब्लू लाइट या व्हाइट लाइट
ठीक है
ताकि और आसानी हो क्योंकि वो एक्सरे मिलना यूवी
मिलना जाना पड़ेगा
या हॉस्पिटल की या घर में भी कर सकते हो
जबरदस्त
तो जब हीट प्रोड्यूस होता है तब उस मेम्ब्रेन से ड्रग रिलीज होता है
जबरदस्त
तो जब भी आपको ड्रग चाहिए जब भी आपको ट्रीटमेंट चाहिए आप वैसे कीजिए
बहुत शुक्रिया डॉक्टर दीपंजन घोष गुफ्तगू आपके साथ आगे बढ़ेगी नाज़रीन हाइड्रोजेल के बारे में डॉक्टर साहब बात कर रहे हैं अल्टरनेट ड्रग डिलीवरी सिस्टम जो है बहस हमारी उस इस पे चल रही है कि वो रास्ते ऐसे नए रास्ते निकाले जा सकें कैप्सूल दवाइयां इंजेक्शन ड्रिप्स के अलावा जिनके जरिए से बेहतर तरीके में बेहतर मिकदार में सही वक्त पर सही मिकदार में और अगर बार बार एक दवाई देनी है तो वो उसको भी एक ही शॉट में उस दवाई को बदन के अंदर पहुंचाया जा सके और उसको हम कंट्रोल करें ना कि बदन के अंदर के हार्मोन्स, एंजाइम्स और जो हमारा पीएच का सिस्टम है, जो भी हमारे बदन के अंदर सिस्टम, वो नहीं हम लोग खुद उसको कंट्रोल कर सकें। यानी ऐसा बना के भेजे दवाई को कि जहां हमने उसको भेजना है, जिस तरह हमने उसको भेजना है, वो वहां पहुंचे। गुफ्तगू डॉक्टर साहब से आगे चलेगी, अभी चलेंगे हसन के पास। जी हसन,
बहुत शुक्रिया खुर्रम। कल रात को मैं इसके बारे में पढ़ रहा था लेकिन ज्यादा समझ में नहीं आया, लेकिन डॉक्टर साहब ने इतनी अच्छे अंदाज में बता दिया कि पूरे तौर से वाजह हो गया और बहुत ही दिलचस्प मौजू है। आपको बताता चलूं कि शुरू में आप अगर याद हो एक साल पहले तकरीबन हमने बताया था आपको मुख्तलिफ घड़ियों के बारे में कि आपको खुसूसन उन लोगों के लिए जो बहुत ही मुश्किलों से जो हैं जागते हैं, और इन लोगों के साथ अक्सर ये मसला रहता है कि ये लोग जब जागते हैं तो फिर या जाग नहीं सकते या जाग जाते हैं तो फिर सो नहीं सकते। तो इन लोगों को सुलाने का तरीका तो भी मुख्तलिफ होता है, लेकिन अभी हम लोग बात कर रहे हैं क्योंकि सुबह का प्रोग्राम है तो जगाने के हवाले से। तो एक ख़ास किस्म की घड़ी है जो आम तौर से आप उसको चार्ज करिए तो वो कमरे में कहीं निकल जाती है। अब आप जाइए उसको सुबह को, अब आप सोचिए उस नींद में क्या कैफियत होगी, आप जाइए ढूंढिए उस घड़ी को ऑफ करने के लिए उसका अलार्म। तो ये तो हो गया एक तरीका। दूसरा तरीका ये है कि बहुत ही ज़बरदस्त चीज़ अभी ईजाद हुई है, और वो ये है कि आप जब सुबह को उठें तो आपको जो खुशबू पसंद है उसके साथ उठें। और इस घड़ी में ख़ास चीज़ यही है, ये काम किया गया है कि एक बड़ा सा, यानी आप समझिए कि डिब्बा टाइप का है, और उसमें उसके ख़ास किस्म के आप समझिए कैसेट्स लगते हैं, और ये कैसेट जो लगते हैं उसमें हल्की सी खुशबू होती है। 60 बार ये मुख्तलिफ यूज़ किए जा सकते हैं और एक पैक में तकरीबन 10 हैं। अभी बस तहकीकाती मराहिल में है, आने वाला है बस मार्केट में, और बहुत ज़बरदस्त चीज़ है इस लिहाज से कि आपकी जो मतलूबा खुशबू है उसके साथ आप उठेंगे। मिसाल के तौर पर आपको पैसों की खुशबू अच्छी लगती है तो उसके साथ आप उठ सकते हैं, अगर आपको कॉफ़ी की खुशबू अच्छी लगती है तो उसके साथ उठिए, अगर आपको मिसाल के तौर पर कोई फल है उस वो आपको बहुत पसंद है तो आप उसकी खुशबू के साथ उठ सकते हैं। इसमें काफ़ी वैरायटी भी है, और हत्ता इसमें यानी जो कटी हुई घास की जो खुशबू होती है वो सब भी हत्ता मौजूद है इसमें। आइडिया बहुत अच्छा है इस सिलसिले में, हत्ता यानी जापानियों ने इससे पहले काम किया था, बहुत ज़्यादा कामयाब नहीं हुए, वो ज़्यादातर चाहते थे जो लोग सुन नहीं सकते या माजूर हैं सुनने से, तो उनके लिए जब जलजला ये सब खुदा खासा पेश आ जाए तो खुशबू के ज़रिए या किसी ख़ास बू के ज़रिए उनको समझाया जाए कि भाई जलजला आया है या खुदा खासा कोई हादसा पेश आया है तो वो लोग उसको समझ सकें। तो ये बहरहाल बहुत ही अच्छा आइडिया है, खुसूसा उन लोगों के लिए जो पहला तरीका पसंद नहीं करते उठने का, बल्कि चाहते हैं कि बहुत ही नरमी और बहुत ही यानी मुरव्वत के साथ उनको उठाया जाए। बेहतरीन तरीका यही है, कहा जाता है इसकी कीमत $25 से $30 होगी। चलते हैं एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे। वैसे ये जो हमने आइडिया बताया ये जो है मिलिट्री में जो लोग हैं और जो खुश मिजाजी से नहीं उठते उन लोगों के लिए नहीं है। अभी इंशाल्लाह चलेंगे वापस खुर्रम भाई की तरफ।
बहुत शुक्रिया हसन जी, बिल्कुल बड़ी दिलचस्प चीज़ आपने बताई। वाकई सही बात है कि कभी कभार कुछ खास किस्म की खुशबुएं इंसान को ऐसी एनर्जी देती हैं, जैसे आपने कहा कटे हुए घास की या खुद पौधों की खुशबुएं होती हैं, पत्तों की खुशबुएं होती हैं, तो एक बड़ा फ्रेशनेस का एहसास होता है। बड़ा बहरहाल मेरे ख्याल में बहुत अच्छी चीज़ है जो जिसने भी इसको बनाया है। जी हमारे साथ नाज़िम डॉक्टर दीपन जान घोष हमारे साथ यहाँ पर मौजूद है, हाइड्रोजेल के बारे में हमारे डॉक्टर साहब से गुफ्तगू चल रही है। डॉक्टर साहब आखिरी हिस्सा हमारा पहुंच चुका है, क्या कौन कौन सी दवाएं हम लोग इस्तेमाल कर रहे हैं आजकल हाइड्रोजेल के साथ?
अभी तक जो मोस्टली दवाइयां हम लोग देखते हैं वो है एंटीमाइक्रोबियल एजेंट्स।
अच्छा।
क्योंकि अभी हमारा जो रिसर्च है मोस्टली सुपरफिशियल लेवल तक है, लाइक स्किन हीलिंग या ओन हीलिंग स्किन के मामले पे। तो उसमें ग्रोथ फैक्टर जैसे मैंने कहा कि EGF, VGF जो डिफरेंट ग्रोथ फैक्टर्स होते हैं कोई चीज को हील करने में, वो एक है। सेकंड एंटीमाइक्रोबियल एजेंट जिसमें तरह तरह के हर्ब्स होते हैं, जो हमारे इंडिया या साउथ ईस्ट एशिया पाकिस्तान जो हमारे साउथ ईस्ट एशियन रीजन में बहुत सारे ट्रीज जैसे कुरकमिन इमोदिन
ये सारे बूटियां जो हैं
हाँ जो इससे जो हर्ब्स मिलते हैं ये बहुत ही अच्छे एंटी माइक्रोबियल एंटी कार्सिनोजेनिक एजेंट है
अच्छा कैंसर से भी बचाएंगे
हाँ तो ये सारे जो इसके जो पाउडर्स होते हैं अगर इसको हम इस स्ट्रक्चर में अगर इम्बेड कर पाए और बॉडी के ऊपर रिलीज कर पाए तो ये एक अच्छा तरीका होगा कि हम उसको पहुंचा भी पाए उसकी एक रिजर्वर भी बना पाए उससे ट्रीटमेंट भी हो पाए
ठीक है
और एक इसका जो रिसर्च चल रहा है जो अभी बहुत ही स्पीड लाइक स्पीडी तरीके से चल रहा है वो इंसुलिन की लाइक जो डायबिटीज की तौर पर हाइड्रोजेल की रिसर्च क्योंकि देखिए जो डायबिटीज के पेशेंट्स होते हैं उन लोगों को लाइक इंसुलिन कितना बार दिन में लेना पड़ता है एक मील के पहले मील के बाद
बिल्कुल बड़ा खाने
तो ये बार बार इंजेक्ट करना और डिफरेंट डिफरेंट तरह के इंसुलिन होते हैं लाइक जो एक प्री मील पोस्ट मील डिपेंड करते हैं कि उनकी डायबिटीज कैसे उनकी फिजिशियन क्या रिकमेंड करते हैं तो अभी इंसुलिन के तौर पर रिसर्च चल रहा है कि लाइक अगर हाइड्रोजेल में अगर हम ये हार्मोन को या फिर इसके कुछ पेप्टाइड्स को हम लोग बॉडी के अंदर पहुंचा पाए जिसमें एक एक फिक्स दिन जैसे 7 दिन 10 दिन 14 दिन का एक स्टॉक बना पाए और खुद ब खुद रिलीज जब बॉडी की नीड हो इंसुलिन रिलीज हो तो वहीं से रिलीज हो जाए ऐसे नहीं कि हमें बार बार इंजेक्ट करना पड़े
ठीक है डॉक्टर साहब ये मार्केट में कब तक आएगी आपके ख्याल में और किस शक्ल में आएगी
मार्केट में अभी तक तो वेस्टर्न कंट्रीज में जो ये ऑलरेडी है जो मैंने पिक्चर दिखाया था वो जो मैंने लाइट के साथ जो पिक्चर देखो वैसे मेडिकल ड्रेसिंग्स बहुत ही है जो कॉस्मेटिक सर्जरी के लिए यूज होते हैं या फिर ऊन डीलिंग ऐसे मैं कहूँगा कि ईरान के मार्केट जो हम लोगों ने देखे ईरान के मार्केट ऐसे एक दो हाइड्रोजेल बेस्ड प्रोडक्ट्स है जो बहुत ही एक अच्छा स्टेप है कि हमारे इस डेवलपिंग कंट्रीज के लिए
अच्छा।
क्योंकि हम लोग के यहाँ पे रिसर्च 5-10 साल पीछे चलते हैं हमेशा क्योंकि हमारे पास जो भी प्रॉब्लम्स होते हैं उसको क्रॉस करके पर यहाँ पे जो है ये ऑलरेडी मार्केट पे आ चुके हैं और शायद लाइक हमारे कंट्रीज में भी शायद कुछ ही दिनों में जैसे रिसर्च चलता जाएगा तो ऐसे प्रोडक्ट्स हमें मिलते रहेंगे
जबरदस्त बहुत शुक्रिया डॉक्टर साहब क्या हाइड्रोजेल ड्रग डिलीवरी के अलावा भी किसी काम में हम यूज कर सकते हैं इस्तेमाल करेंगे इसे
एक तो इसका तरीका होता है कि एक हमारा जो एम है वो है ड्रग डिलीवरी दूसरा ये है कि कभी कभी हम यूज कर सकते हैं जो अभी हम लोग लैब में भी ये नहीं हुआ है ये मोस्टली हाइपोथेसिस के तरीके पे कि इमेजिंग के तौर पे कि ऐसे होते हैं कि हम लोग इमेजिंग के तौर पे कभी नैनो पार्टिकल्स को अंदर बॉडी के अंदर भेजते हैं कि जाके कैंसर के सेल को इमेज करो अभी जो जैसे हम एमआरआई वगैरह करते हैं
ठीक है
तो जो नैनो पार्टिकल्स होते हैं ये मैग्नेटिक रेजोनेंस ये मैग्नेटिक फील्ड देते हैं तो इससे एक्टिवेट होते हैं और हमें एक अच्छा क्लियर कॉन्ट्रास्ट इमेज देते हैं
अच्छा जबरदस्त
तो इसमें भी ऐसा होता है कि जैसे आपको कोई भी कैंसर की बायोप्सी या कोई टिश्यू की कुछ भी इमेजिंग कर तो हमें रिपीटेड नंबर लाइक थ्रू आउट द प्रोसीड्योर हमें बार बार वो कॉन्ट्रास्टिंग एजेंट्स को अंदर देना पड़ता है इंजेक्ट करना पड़ता है
ठीक बिल्कुल
जैसे आप ब्रेन की इमेज कर रहे हो या फिर हार्ट की तो हमें बार बार कैथेटर के थ्रू से हमें वो कॉन्ट्रास्टिंग एजेंट भेजना पड़ता है
बिल्कुल यानी वो मुख्तलिफ किस्म के इंजेक्शन लगाने पड़ते हैं और वो जब बर्दन के अंदर चले जाते हैं फिर उसके खुद बहुत से साइड इफेक्ट्स हैं यानी वो बदन गर्म हो जाता है और मुख्तलिफ किस्म की चीजें फिर आप एक्सरे लेते हैं एमआरआई लेते हैं जो भी लेना होता है अच्छा
तो अभी हम लोग ये एक हाइपोथेसिस है कि अगर हम लाइक बायो कंपैट जो हमें नैनो पार्टिकल जो हम पैक कोटिंग मतलब जो बॉडी के लिए सेफ हो अगर ऐसे चीज को हम लाइक हाइड्रोजेल के थ्रू इंजेक्ट कर पाए
ठीक है
एक ही जगह लाइक जो आपका टिश्यू रीजन हो जिसको लाइक इमेज करना उसके पास रहे ताकि ना कि पूरे बॉडी पे फैल जाए
ठीक है
उसी रीजन पे ये टारगेट है
ठीक है
तो फिर उसी रीजन का इमेज या कॉन्ट्रास्ट इमेज बहुत अच्छा भी होगा और आपने जैसे साइड इफेक्ट की बातें कहा कि वो बॉडी के दूसरे सेल्स दूसरे टिश्यू दूसरे पार्ट्स में नहीं होगा सिर्फ उसी रीजन तक वो कन्फाइंड रहेगा
ठीक है तो यानी इमेजिंग में वो एक्सरे हो सीटी स्कैन हो
शायद लाइक अभी हाइपोथेसिस अच्छा। पर इसे हम लोग लाइक रिसर्च के तौर पर काम हो रहा है तो शायद
अभी थ्योरी के तौर पर आप इसको आगे चला रहे हैं ठीक अच्छा डॉक्टर साहब ये तो बहरहाल हमारे पास ये आ गई ये चीजें ये जो नॉन इंजेक्टेबल आपने जो कहा कि इंजेक्शन के जो स्किन के जिल्द के ऊपर जिसको हम यूज कर रहे हैं ये आया आपके ख्याल में लोगों की पहुंच तक होनी चाहिए या नहीं ये एक इमरजेंसी मेडिसिन होगी इमरजेंसी वार्ड में ही आपको मिलेगी
नहीं मुझे जो लगता है ये एक बेसिक नेसेसिटी होनी चाहिए लोगों को ओवर द काउंटर भी मिलना चाहिए क्योंकि अभी हमने जो देखा कि नॉर्मल ड्रेसिंग के साथ क्या प्रॉब्लम्स होते हैं जो आपने कहा कि एक एरियल एक्सचेंज कंटेमिनेशन फिर बार बार रिमूव करना फिर पानी के साथ जो आज के ड्रेसिंग्स होते हैं वो लाइक पानी लग जाए तो वो लाइक
खराब
कुछ कुछ वाटर खराब है पर फिर भी उसमें उतने इफेक्ट नहीं आप सोचिए कि जो स्ट्रक्चर ही पानी का बना हो
ठीक है
उसको पानी से धो दे या पानी लग जाए तो उसमें कुछ प्रॉब्लम वो स्किन के ऊपर ही रहेगा
बहुत जबरदस्त बहुत बहुत शुक्रिया डॉक्टर दीपन जान घोष बहुत जबरदस्त मौजू था और मेरे ख्याल में ہمارے ناظرین جو بہرحال اس فیلڈ سے متعلق ہیں ان کے لیے بھی مفید ثابت ہوا ہوگا، اور ایسے ناظرین جو مختلف قسم کی دوائیوں کا استعمال کر رہے ہیں، مختلف قسم کی پریشانیوں کا سامنا انہیں کرنا پڑ رہا ہے، وہ بھی اس کے بارے میں ریسرچ کر سکتے ہیں، ڈھونڈ سکتے ہیں کہ آیا ان کے ملک میں یہ چیز پہنچے گی یا نہیں پہنچی، وہ کہیں اور سے لے سکتے ہیں یا نہیں. تیمن جان بہت شکریہ ادا کرتا ہوں آپ سے شریف لائے.
میں بھی شکریہ ادا کرتا ہوں ڈاکٹر صاحب کا، بہت ہی دلچسپ انداز میں اتنے پیچیدہ موضوع کو آسان بنایا، اور امید ہے کہ آپ لوگوں کو بھی آج کا پروگرام پسند آیا ہوگا. آج 8:18 ہو رہے ہیں اس وقت، چلتے ہیں ایک بریک لیتے ہیں، اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے. جی ناظرین، پروگرام کے آخری حصے میں ہم لوگ آ گئے ہیں، اور ہم آپ کو بتاتے چلیں کل کے پروگرام کے بارے میں. ایک تو ہم لوگوں نے بلایا ڈاکٹر محمد سلمان بشیر کو، بات کریں گے وہ ڈائبٹیز کے مریضوں کے لیے مفید غذائیں، تو یہ بہت ہی اہم موضوع ہے ہمارے
تغذیہ کے سلسلے میں بات کریں گے انشاءاللہ، اور پاکستان ہم لے کے جائیں گے اپنے ناظرین کو. اسلام آباد اسٹوڈیو سے جناب خاور عباس، مولانا خاور عباس ہوں گے، اور ماہ شعبان اور معاشرے کی اصلاح یہ موضوع ان کا رہے گا، تو میرے خیال میں دونوں موضوع اہمیت کے حامل ہیں.
بالکل ایسا ہی
پروگرام آپ لوگ ضرور کل دیکھیے گا،
اور انشاءاللہ کہ اس مہینے میں جتنی عبادتیں آپ لوگ کریں گے اس میں ہم لوگوں کو ضرور یاد رکھیے گا. رابطہ کرنے کے لیے بہترین طریقہ ہم لوگوں سے ہے facebook.com/sutmorningshow. اس کے علاوہ ہم لوگوں کا واٹس ایپ پیج بھی ہے جس کے اوپر آپ میسیجز ہم لوگوں کے لیے بھیج سکتے ہیں. کچھ فنی مسائل کی وجہ سے ابھی اسٹوڈیو میں ہم آن لائن نہیں ہیں، لیکن بہت جلد انشاءاللہ یہ مسائل حل ہو جائیں گے، اور پھر سے ہمارا اور آپ کا رابطہ پروگرام کے دوران براہ راست برقرار ہو جائے
انشاءاللہ. بالکل، تو اپنا بہت بہت خیال رکھیے گا. ٹائم ہمارا ختم ہو گیا نسیم زندگی کا، لیکن یہ ہے کہ یہ پھر ایک بار بتاتے رہوں، نسیم زندگی آپ لوگوں کا اپنا پروگرام ہے، جتنا آپ ہمارا ساتھ دیں گے اتنا پروگرام میں مزہ آئے گا. اپنا بہت بہت خیال رکھیے گا. کل تکلیف مجھے خرم گردیزی اور حسن زیدی کو، پروگرام نسیم زندگی سے اجازت دیجیے.
خدا حافظ.